नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। युवा पुस्ताको आन्दोलनपछि मुलुकको सुरक्षा अवस्था अहिले संवेदनशील अवस्थामा छ। आन्दोलनका क्रममा देशभर रहेका प्रहरीका कार्यालयमा आगजनी र तोड़फोड़ हुँदा अहिले प्रहरीलाई सुरक्षार्थ खटिन असहज भइरहेको छ। पछिल्लो सरकारी तथ्याङ्क अनुसार आन्दोलनका क्रममा 307 प्रहरी कार्यालय, 688 अन्य सरकारी कार्यालय, 259 निजी निवास, 128 व्यापारिक प्रतिष्ठान र 198 राजनीतिक दलका कार्यालयमा आगजनी र तोड़फोड़ भएको छ। नेपाली सेनाले हिजो सार्वजनिक गरेको सूचना अनुसार आन्दोलनका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिको मन्दिरमा समेत आक्रमणको प्रयास भएको थियो। यद्यपि त्यस्ता गतिविधिलाई नेपाली सेनाले निस्तेज पारेको जनाएको छ। सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको माग राखेर भएको आन्दोलनमा केही स्वार्थ समूह घुसेर गलत गतिविधि गरेको विश्लेषण अहिले भइरहेको छ। विगतमा समुदाय स्तरमा बलियो शान्ति सुरक्षा दिइरहेका प्रहरी चौकीहरू छेद विच्छेद हुँदा अहिले समाजमा असुरक्षाको महसुस पनि भइरहेको गुनासो जनस्तरबाट आइरहेका छन्। अझै पनि करिब 5,700 संख्यामा कैदी बन्दीहरू फरार अवस्थामा रहेका छन्। सुरक्षाकर्मीका लुटिएका केही बाहेक अन्य हात हतियार अझै पनि फिर्ता हुन सकेका छैनन्। आन्दोलनका क्रममा भएका कानून विपरीतका घटनामा सशक्त छानबिन हुन नसकिरहेको विषयलाई अहिले राजनीतिक दलहरूले उठान गरिरहेका छन्। आजको अन्तरसंवादमा हामी मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था, आन्दोलनका क्रममा घटेका कानून विपरीतका घटना लगायतका विषयमा केन्द्रित भएर सुरक्षा मामिलाका जानकार व्यक्तित्व केशव अधिकारीसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद बाबुरामजी।
युवा पुस्ताको आन्दोलनपछि अहिले समाजमा शान्ति सुरक्षाका बारेमा विभिन्न किसिमका टीका टिप्पणी भइरहेका छन्। जुन विषयको अवगत यहाँलाई पनि छ होला, अब धेरै प्रहरी चौकीहरूमा आगजनी र तोड़फोड़ भएको छ। संख्यात्मक रूपले हिजोको तथ्याङ्क अनुसार त्यस्तो संख्या 307 रहेको छ। यो परिस्थितिमा मुलुकको अहिलेको शान्ति सुरक्षाको अवस्थालाई यहाँले कसरी विश्लेषण गर्नुहुन्छ, छोटकरीमा बताइदिनुहोस् न।
बाबुरामजी, एउटा कुरा तपाईँलाई म 2 वर्ष पछाडि लिएर जान चाहन्छु। 2 वर्ष अघि तत्कालीन गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालयमा एउटा पत्रकार सम्मेलन गरेर उहाँको कार्य योजनाको बारेमा जानकारी दिने सिलसिलामा नेपाल प्रहरीको अवस्थाबारे एउटा संक्षिप्त उहाँले टिप्पणी गरेको चित्र राखेको मलाई अहिले पनि झल्झल्ती याद आउँछ। उहाँले के भन्नुभएको थियो भन्दा, नेपाल प्रहरीलाई हामीहरूले सडक छाप बनाएका रहेछौँ। हेर्नुहोस् है, यसले के भन्छ भन्दा, नेपाल प्रहरीलाई कालान्तरका कुनै पनि सरकारले अभिभावकको चाहिँ भूमिकाबाट हेरेन। होइन, सडक छाप व्यवहारिसे अवस्थामा हामीले प्रहरीलाई राखेका छौँ। उहाँले केमा सङ्केत गर्नुभयो भने, प्रहरीको ब्यारेक छैन, प्रहरीले राम्रोसँग खान पाउँदैन, होइन, प्रहरीलाई कार्य भोज ज्यादा छ, होइन, तपाईँको स्ट्रेस छ। समग्रमा भन्नुपर्दा राज्य सत्ताले सेक्युरिटीको चाहिँ अग्र पङ्क्तिमा रहेको नेपाल प्रहरीलाई कहिले पनि तपाईँको के अरे राज्यले चाहिँ हेरेन। हेर्नुहोस्, अब त्यसपछि यहाँलाई जानकारी छ, गत वर्ष मात्रै तपाईँहरूकै मिडियाहरू सबै प्रिन्ट मिडियाहरूले पनि एउटा पिक्चर अगाडि राखेको थियो। प्रहरीका 2600 युनिटहरू मध्ये अधिकांश युनिटहरू भाडामा छन्, तपाईँको कुनै व्यक्तिगत घरमा छन्, सरकारी अर्ध सरकारी कार्यालयका भवनहरूमा बसेर काम गरिरहेछन्। यसैबाट तपाईँ के बुझ्नु भने, हामी बुझ्छौँ भने, प्रहरीको आत्मबल माथि उठाउने तर्फ कुनै पनि सरकारको ध्यान चाहिँ नि गएन। हेर्नुहोस्, अब अहिले जेएनजी भाइ बहिनीहरूले 23 गते आन्दोलन गर्नुभयो, सोचेको भन्दा छिटो माइतीगर मण्डलामा पाइला टेकेको 27 घन्टामा सरकारलाई घुँडा टेकाइदिनुभयो उहाँहरूले, हो। त्यसको भोलिपल्ट अब एउटा आन्दोलनको नाउँमा दुर्भाग्यपूर्ण घटना भयो जुन यहाँ हामीहरू सबैलाई थाहा नै छ। अघिल्लो दिनको घटनाको प्रतिशोध स्वरूप 24 गते प्रहरीका चाहिँ नि कार्यालय जलाइए, थुती थुती चाहिँ नि घोची घोची मारियो, नदीहरूमा चाहिँ नि लखेटी लखेटी चाहिँ नि मार्ने प्रयास गरियो, होइन। अब यसैबाट हामी चाहिँ नि एउटा अहिले त्यसपछि अहिले प्रहरी कामै गर्न नसक्ने गरेर चाहिँ नि रहनु परेको अवस्था चाहिँ नि हामीले महसुस गऱ्यौँ। तर पनि सनै सनै प्रहरीहरू आफ्नो कार्यक्षेत्रमा फर्किरहेका छन्, होइन, सबै क्षेत्रबाट आत्मबल बढाउने काम भएको छ, होइन। अब आउँदा दिनहरूमा पनि यो प्रयासले चाहिँ नि निरन्तरता पाउनुपर्छ जस्तो मलाई लाग्छ। हेर्नुहोस्,
कतिपयले समाजमा विभिन्न किसिमका अराजकता मौलाउँदै गए भनेर पनि टिप्पणी गरिएको देखिन्छ। यहाँले अघि इंगित गर्नुभयो तीनकुने प्रहरीलाई बागमती खोलाबाट लखेटिएका दृश्यहरूलाई पनि देखाइएका थिए, मनोबल उच्चो बनाउने कुराहरू पनि अहिले रहेका छन्। तथापि भौतिक संरचना सुरक्षा निकायहरूको जुन हुनुपर्ने थियो त्यो नभएको विषयलाई पनि यहाँले इंगित गर्नुभयो। पछिल्लो समय अब धेरै कैदीबन्दीहरू फरार अवस्थामा पनि रहेका छन्। त्यसै गरी अनुसन्धानका क्रममा प्रहरीले आफ्नो कस्टडीमा लिएका व्यक्तिहरू पनि अहिले फरारीकै अवस्थामा रहेका छन्। एकातिर संरचना छैन, अर्कोतिर हतियार लुटिएका छन्, अर्कोतर्फ चाहिँ कैदी बन्दीहरू फरार रहेको अवस्थालाई हामीले दाँजेर हेर्ने हो भने समाजमा अझ धेरै सुरक्षा नभएको नपुगेको स्थिति हो कि भन्ने देखिन्छ। आम मानिसमा यो किसिमको त्रासको वातावरण अहिले छ। यो समग्र स्थितिबाट अगाडि बढ्नको लागि शान्ति सुरक्षालाई प्रत्याभूत गराउनको लागि अब कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ?
बाबुरामजी, तपाईँले पनि भन्नुभयो हिजो मात्रै, होइन, तपाईँको के अरे लखेटी प्रहरीलाई नाङ्गो बनाएर दौडाई मार्ने प्रयास गरेको 10 दिनपछि मात्रै, हेर्नुहोस् है, 10 दिनपछि मात्रै तपाईँको जुन अकल्पनीय चाहिँ नि यो प्रकोप आयो नि बाढी, होइन, त्यही बाढीको बेला जुन खोलामा हामीले मार्ने प्रयास गर्यौँ प्रहरीलाई, त्यही खोलामा हाम्रो सुरक्षाकर्मीहरू भित्र पानीमा के अरे हिलोमा हेलिएर हामीलाई चाहिँ नि जोगाउने प्रयास गरेको हाम्रै आँखाले देख्यौँ, होइन। मैले भन्न खोजेको कुरा के भन्दाखेरि, जस्तो सुकै विषम परिस्थितिमा पनि चाहिने भनेको सुरक्षाकर्मी नै रहेछ। हेर्नुहोस्, अहिले तपाईँ त्यही बेला आन्दोलन चाहिँ नि के अरे आन्दोलनकै ताका, होइन, 3-4 दिनपछि काठमाडौँमा ट्राफिकको अवस्था के थियो, हेर्नुहोस्, शान्ति सुरक्षाको अवस्था के थियो हामी सबैलाई थाहा छ। 2 किलोमिटर सडकको दूरी पार गर्नु पर्दा हामीलाई 3 घन्टा लागेको, होइन, धेरै समय पनि भएकै छैन, 3 हप्तै अगाडिको हो कुरा। त्यसले गर्दा महत्त्वपूर्ण अङ्ग भनेको प्रहरी सबैको लागि अनिवार्य छ। हामीले प्रहरीलाई जहिले पनि, हामी भन्दा पनि अझ म स्पष्ट रूपले के भन्न चाहे भन्दाखेरि, नेताहरूले कालान्तरका समय अन्तरका राज्य सञ्चालकहरूले प्रहरीलाई पेन किलरको रूपमा हेरे, जहिले पनि है पेन किलरको रूपमा हेरे। दुखेको बेलामा शरीरमा कतै शरीरका अङ्गहरूमा कतै के अरे पेन भयो भने बस प्रहरीलाई युज गर्यो, त्यसपछि थ्रो गर्यो। हामीले के बुझ्नुपर्छ भन्दा, प्रहरी पेन किलर होइन, होइन, प्रहरीलाई जहिले पनि तपाईँले मजबुत बनाउनु भयो भने समाज आफै मजबुत हुन्छ, सरकारलाई हेर्ने दृष्टिकोण पनि आफै परिवर्तन हुन्छ। अब म आएँ, तपाईँले भन्नुभयो हतियारहरू लुटिया छ, होइन, अहिलेको अवस्था शान्ति सुरक्षाको अवस्थाको बारेमा पनि यहाँले गम्भीर कुरा राख्नुभयो। अस्ति मात्रै यहाँलाई थाहा होला, यो दुर्घटना यो घटना घट्नु अगाडि मैले एउटा के अरे डेटा हेरेको थिएँ, होइन, मैले सम्झेसम्म गत वर्ष नेपाल अधिराज्यभरि करिब 58,000-59,000 घटनाहरू, अपराधका घटनाहरू चाहिँ दर्ता भए जस्तो लाग्छ मैले सम्झेसम्म। त्यसमा काठमाडौँ उपत्यकामा मात्रै करिब 16-17,000 अपराधका घटनाहरू रेजिस्टर भएका छन्। अर्थात् टोटल घटनाको 28.40% जति अपराधका घटना काठमाडौँ भ्यालीमा मात्रै भएको छ। केही शीर्षकमा केही शीर्षकमा घटना कम भए तापनि समग्रमा हेर्दाखेरि हामीले सोचे अनुसार अपराधलाई नियन्त्रणमा राख्दा राख्दै पनि केही अपराधहरू बढेका छन् होइन। अब यही बेला हेर्नुहोस्, यही बेला यिनै अपराधहरू त शान्ति सुरक्षाको लागि चुनौतीका विषय भएको बेला यत्रो हतियारहरू, नेपाल पुलिसका यत्रा हतियारहरू चाहिँ लुटिएका छन्, अझ त्योभन्दा पनि गम्भीर चाहिँ चिन्ताको विषय सङ्गीन अपराधमा संलग्न भएका अपराधीहरू अहिले हजारौँको संख्यामा कारागारबाट बाहिर घुमफिर गरिरहेका छन्। यो अवस्थामा तपाईँको सुरक्षाको अवस्था चाहिँ नि नागरिकलाई त थाहा हुँदैन, हेर्नुहोस् नागरिकलाई थाहा हुँदैन, सुरक्षाकर्मीहरूको लागि यो विषय कति गम्भीर छ, कति संवेदनशील छ, आफैमा चाहिँ नि सोच्न नसक्ने चाहिँ नि विषय भएको छ। यो बेलामा राज्यले, नागरिकले आफ्नो तहबाट होइन तपाईँको शान्ति सुरक्षालाई आफ्नो अनुकूलतामा ल्याउनको लागि ठुलो चाहिँ नि प्रयासहरू गर्नुपर्ने अवस्था मैले देखेको छु। हेर्नुहोस्,
हामी कुराकानीकै क्रममा छौं। आजको अन्तरसंवादमा हामीले मुलुकको समग्र शान्ति सुरक्षाको अवस्थाबारे केन्द्रित भएर सुरक्षा मामिलाका जानकार व्यक्तित्व केशव अधिकारीसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउं। अहिले समाजमा अराजकतालाई फैलाउने केही गतिविधि बढ़े भनेर पनि टीका टिप्पणी भइरहेको छ। खास गरी सामाजिक सञ्जाल मार्फत केही प्रभाव पार्ने व्यक्तिहरूले, जसलाई विगतमा आदर्श समाजले आदर्श मान्ने व्यक्तिका रूपमा पनि हेरेको हुन्थ्यो, अब जलाउनुपर्छ, तोडफोड गर्नुपर्छ, आन्दोलन गर्नुपर्छ, हिँड अगाडि बढ़ भन्ने किसिमका त्यस्ता भड्काउपूर्ण अभिव्यक्ति दिने र त्यसै गरी सामाजिक सञ्जालबाट त्यस किसिमका भिडियो सामग्रीहरू पनि बनाएर राखिदिने प्रचलन पनि बढ़दो छ। खास गरी गलत सूचना प्रवाह गर्ने एउटा प्रवृत्ति पनि बढ़िरहेको छ, विभिन्न स्वार्थ समूहहरू यसमा सक्रिय छन्। भनिसकेपछि एउटा डिजिटल चुनौती सामाजिक सञ्जालसँगै प्रविधिसँगै भित्रिएको चुनौतीले पनि अहिले सुरक्षालाई अझ धेरै कमजोर बनाउन भूमिका खेलिरहेको छ कि भन्ने विश्लेषणहरू पनि भइरहेका छन्। विगतमा अब राजनीतिक तहबाट त्यस्ता किसिमका गतिविधि, सभा सम्मेलन भेला हुने क्रममा एकाध त्यस्ता घटना हुन्थ्यो भने अहिले धेरै नै ठूलो संख्यामा प्रविधिको चुनौतीको रूपबाट सुरक्षामा चुनौती थपिएका विश्लेषणलाई यहाँले कसरी मूल्याङ्कन गर्नुहुन्छ?
हो, राम्रो बाबुरामजीले राम्रो प्रश्न सोध्नुभयो। बेलायतले एउटा अध्ययन गरेको थियो होइन, बेलायतले गरेको अध्ययनमा के देखाएको छ भन्दाखेरि सही सूचना भन्दा गलत सूचना 6 गुणा बढी जोडिन्छ होइन। हो, नेपालमा त्यो अवस्था छ, डिजिटल प्लेटफर्मले धेरै कुराहरू मा चाहिँ नि के अरे राम्रो धेरै चाहिँ नि के अरे कुराहरू राम्रो सिकाए तापनि हामीहरूलाई गलत सूचनाबाट पनि नेपालीहरूलाई पीडित चाहिँ नि बनाएको छ। हेर्नुहोस्, नेपालका सरकारी अङ्गहरूलाई पीडित बनाएको छ। हामी सही सूचना विश्लेषक, कुनै सूचना बाहिर आयो भने हामी विश्लेषणै गर्दैनौँ, त्यसको आधिकारिकता, त्यसको स्रोत होइन, त्यसको यथार्थता होइन, वास्तविकता हामी विश्लेषणै नगरिकन आफ्नो के अरे धारणाहरू राखिहाल्छौँ, जुन चाहिँ नि यति प्रत्युत्पादक चाहिँ नि हुने गर्दछ होइन। सामाजिक क्षेत्र, आर्थिक क्षेत्र, धार्मिक क्षेत्र यति पीडित छ, त्यसले गर्दा डिजिटल प्लेटफर्महरूलाई पनि सरकारले त्यति राम्रोसँग अनुगमन गर्न सकेको छैन। अब हेर्नुहोस्, यहाँ के भयो भन्दाखेरि सरकार, अहिलेको नयाँ सरकार शान्ति सुरक्षाको सवालमा जसले जे सुकै भने ता पनि तपाईँको अहिले के अरे मुलुकमा विषम परिस्थिति सिर्जना भएको बेला आफ्नो कर्तव्यमा, आफ्नो बिजनेसमा लागिरहेको हामीले देखेका छौँ। दुर्भाग्य हेर्नुहोस्, अनि तपाईँको दुःखको बेला पनि, यस्तो आत्मबल गिरेको बेला पनि सुरक्षा कर्मीहरूले पनि आफ्नो दायित्व निर्वाहमा हिजोको भन्दा पनि अझ बढी लागि परेको हामीले देखेका छौँ। यहाँहरूकै मिडियाले पनि प्रहरीले गरेका कामहरूलाई देखाउनु भएको छ। तर दुर्भाग्यपूर्ण यो अवस्था ल्याउनको लागि हिजोका जुन राज्य सञ्चालकहरू अनुत्तरदायी रहे, होइन गैर जिम्मेदार रहे, त्यही राज्य सञ्चालकहरूले नै अहिले शान्ति सुरक्षामा गम्भीर प्रतिकूलता आउने गरेर अभिव्यक्तिहरू दिएर हिँड्नु भएको छ, जसको कारणले जो नेताहरूको कारणले दम्बले होइन उहाँहरूको चाहिँ के भन्छ नि त्यसलाई तपाईँको अहमले मुलुकलाई यो अवस्थामा ल्याउनु भयो, उहाँहरू नै अहिले चाहिँ नि उहाँहरूका अभिव्यक्तिले झन शान्ति सुरक्षाको अवस्थालाई एकदमै नाजुक चाहिँ नि बनाउने भूमिका खेलिरहेको छ। हेर्नुहोस् न, हिजो सत्तामा रहँदा उहाँहरू इमान्दार हुनुभयो, सत्ताबाट जनताले रुचाएन उहाँहरूलाई टिपेर टपक्क टिपेर फ्याँकिदिनुभयो, होइन फ्याँके, फ्याँकिएका व्यक्तिहरू पनि अहिले कुनै लाज छैन, कुनै सेम छैन। हेर्नुहोस् है, अहिले आफूले नै गरेको आफ्नै पालामा सब ठिक, अरू सबै गलत, एउटा घेराले घेरिएर बस्नु भएको छ उहाँहरू, त्यो घेराभन्दा बाहिर आउन चाहनुहुन्न। हेर्नुहोस् है, एउटा व्यक्ति, दुईटा व्यक्ति, तिनवटा व्यक्तिको दम्बले गर्दा मुलुक यो पीडामा छ, अझ पनि सुध्रिने सच्चिने कुनै क्षणक पनि हामीले देख्दैनौँ। यो गम्भीर विषय हो, मुलुकलाई हाँकिसकेका, एकचोटि होइन, दुईचोटि होइन, तिन चार पाँचचोटि मुलुकलाई हाँकिसकेका, सत्ता सञ्चालनलाई आफ्नो पकडमा हिजोको दिनमा राखेका व्यक्तिहरू पनि अहिले यो तहसम्मको गैर जिम्मेदार भूमिकामा रहनु नागरिककै लागि, मुलुककै लागि चाहिँ नि दुर्भाग्यको विषय भएको छ। उहाँहरूले त यो बेलामा खस्किएको शान्ति सुरक्षाको अवस्थालाई आफ्नो पकडमा राख्न, होइन अहिले आसन्न निर्वाचनको घोषणा भएको छ, त्यो निर्वाचनमा प्रत्यक्ष रूपले संलग्न हुनको लागि, होइन हुन त अधिकांश पोलिटिकल पार्टीहरूले निर्वाचनमा चाहिँ नि सहभागिता जनाउने सङ्केत गरिसक्नु भएको छ। हामी सबैले हिजोको तिक्ततालाई बिर्सेर जनता नै हो सर्वोपरि, आउने छ महिना पाँच महिनामा यदि निर्वाचन सम्पन्न भयो भने जनताले नै हो अब के अरे आफ्नो प्रतिनिधि छान्ने, त्यो अभियानमा सक्रियतापूर्वक लाग्नु पर्ने अवस्था मैले देख्छु। हेर्नुहोस्, यसरी नकारात्मक टिका टिप्पणी गर्ने, जनतालाई उद्वेलित गर्ने, प्रतिशोध साध्ने यो अवस्थामा मुलुकलाई अब चाहिँ छाड्न चाहिँ हुन्न। हेर्नुहोस्,
अहिले खास गरी दुई किसिमका विश्लेषणहरू सतहमा आइरहेका छन्। पहिलो विश्लेषण भनेको नवयुवा पुस्ताले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेको हो, त्यो राजनीतिक दल र तीनका जे जस्ता गतिविधि थिए त्यसका विरूद्धमा थिए, सुसंस्कारका लागि गरिएका थिए, विगतका कुसंस्कारका विरूद्ध नवयुवा पुस्ताले भ्रष्टाचारका विरूद्ध लड़ेको हो, सुशासनका लागि लड़ेको हो भन्ने एउटा धारणा देखिन्छ भने अर्कोतर्फ त्यही आन्दोलनका क्रममा स्वार्थ समूहहरू जसलाई जे जे स्वार्थ पूरा गर्नुपर्ने हुन्थ्यो उनीहरूले एक किसिमको कानून विपरीतका कार्य गरे, कानून विपरीतका कार्य पनि सुरक्षा निकायले आकलन गरे भन्दा बाहिर गएर भयो। यस हिसाबले हामीले एउटा कैदी विगतमा फरार हुँदा त राष्ट्रिय एउटा सवाल बन्थ्यो भने यतिका धेरै कैदीहरू फरार रहेका छन्, हतहतियारको विषय यस अघि नै गरियो। यस्तो अवस्थामा अपराधमा संलग्न भएका व्यक्ति जसले आफ्नो स्वार्थका लागि एउटा नव पुस्ताले पवित्र उद्देश्य राखेर गरेको आन्दोलनलाई नै गलत भाष्य दिने गरेकन भूमिका खेले, त्यस्ता गतिविधि र कानून विपरीतका गतिविधिमा संलग्न व्यक्तिलाई कारवाही गरिसकेपछि, कैदीबन्दीहरूलाई भित्र ल्याइसकेपछि, हतियार फिर्ता ल्याइसकेपछि मात्र सहज सुरक्षाको व्यवस्था मिल्छ भनेर राजनीतिक दलहरूले भनिरहेको एउटा विषय पनि छ, यो आफैमा चुनौतीपूर्ण विषय पनि छ। यो स्थितिबाट चुनावतर्फ अगाडि जाँदै गर्दा सुरक्षा के होला भन्ने प्रश्नमा यहाँले कसरी बुझाउनुहुन्छ?
हो, अहिले अहिले उहाँहरूको पहिलो माग नै के छ त, पोलिटिकल पार्टीहरूको पहिलो माग नै शान्ति सुरक्षाको अवस्था को ग्यारेन्टी, होइन शान्ति सुरक्षाको अवस्था अहिले चाहिँ नि गम्भीर छ, होइन यो अवस्थालाई सरकारले आफ्नो अनुकूल पकडमा ल्याएपछि मात्रै हामी निर्वाचनमा जाने सोच बनाउँछौँ भनेर पोलिटिकल पार्टीहरूलेको पनि पहिलो तपाईँको एजेन्डा नै यही छ, होइन यो गम्भीर हो। हेर्नुहोस्, अब म तपाईँलाई के भने अपराधमा पनि एउटा चाहिँ नि मोडस अपरेन्डी हुन्छ। हेर्नुहोस्, जस्तो अपराधीले कोही पकेट मारा छ भने उसले पकेट मात्रै मार्छ, हेर्नुहोस् है, कुनै चोर छ भने सेन खनेर चोरी गर्ने छ भने उसले चोरी मात्रै गर्छ, तर तर ड्रग्सका अपराधीहरूले जस्तो सुकै अपराध पनि गर्छन्, एक डोज ड्रग्स पाउनको लागि व्यक्ति हत्याको तहसम्म पनि ओर्लिन्छन्। अहिले के भएको छ भन्दाखेरि टोटल कारागारमा रहेका कैदी बन्दीहरूमा 68% कैदी बन्दीहरू ड्रग्स को चाहिँ उसमा अपराधमा समातिएर थुनिएका थिए। त्यस्ता 68% अपराधीहरू पनि अहिले तपाईँको कारागारबाट बाहिर छ। हेर्नुहोस् यो कति डरलाग्दो अवस्था हो, होइन? अब हतियारहरू, अर्को डरलाग्दो अवस्था त मैले अझ के देखेँ भन्दाखेरि तपाईँको जुन बेला हतियार लुटेका थिए नि, हतियार चाहिँ नि लुट्दाखेरि ती व्यक्तिहरूले हतियारलाई जसरी खेलाएर के हातमा विभिन्न किसिमले खेलाएर चाहिँ नि लिएर गए नि, होइन? त्यस्ता व्यक्तिहरू ले चाहिँ नि हतियार जुन लिएर गए, होइन, अब त्यो हतियार त्यही व्यक्तिहरूसँगै सीमित चाहिँ नि छ कि त्यो हतियार चाहिँ नि अन्य अपराधी समूहले लिएर गयो? यो गम्भीर विषय छ। किन गम्भीर विषय मैले तपाईँलाई फेरि पनि भन्न चाहेँ भन्दाखेरि सरकारले 3-4 चोटि है हतियार फिर्ता गर्नको लागि अनुरोध गरिसक्यो, समय सीमा पनि तोक्यो, होइन, पुरस्कार दिने घोषणा पनि सम्भवतः गरेको थियो क्यारे मैले सम्झेसम्म, तर आजको मितिसम्म पनि डरले हो कि डरले मात्रै नभएर त्यो हतियार कहीँ पेसेवर अपराधीको तहसम्म पुगिसक्यो कि? हेर्नुहोस् यत्रो चाहिँ नि अनुरोध गर्दा पनि हतियार चाहिँ नि आएको छैन, यो नै गम्भीर विषय हो। हेर्नुहोस् यसले के निर्वाचन साँच्चीकै सम्पन्न हुन सक्छ? एकजना मात्रै उम्मेदवारलाई अपराधीले टार्गेट गर्यो भने के हुन्छ? ल हेर्नुहोस् यो अवस्था छ। अझै अर्को गम्भीर अवस्था, छठ पछि केही व्यक्ति समूहहरूले आन्दोलनको घोषणा गर्दैछन् क्यारे। हेर्नुहोस् यो कस्तो अवस्था होला? ल भन्नुहोस् हिजोका दिनमा तपाईँको के अरे निहत्था आन्दोलनकारीहरू जुलुसको रूपमा आउँदा, आन्दोलनको रूपमा आउँदाखेरि त कस्तो विध्वंस हुन्थ्यो भने अहिले चाहिँ नि सर्ट आर्म पनि लुटिएका छन्। हाम्रो हत्केलामा अटाउने
हामी कार्यक्रमको अन्त्यतिर पनि आइरहेका छौं। अन्तमा मैले यहाँलाई के प्रश्न गर्न चाहे भने अपराधिक मनसाएर अपराधिक कार्य यी अपराध गराउनमा अपराधिक घटनामा यी दुवै कुराको उत्तिकै महत्व अथवा सहभागिता हुन जान्छ। यसकारणले हेर्ने हो भने पछिल्लो समय मानिसहरूलाई अपराधसँग डरै नहुने स्थिति पनि देखिएको छ। गलत सूचना दिँदा पनि अपराधिक कानूनको डर नहुने, कहीँ तोडफोड भौतिक आक्रमण सम्मका अभिव्यक्तिहरू पनि दिइरहेको देखिन्छ। विभिन्न सरकारी निकायमा गएर, विभिन्न सरकारी कार्यालयमा गएर समूह बनाएर थर्काउने, चन्दा संकलन गर्ने लगायतका गतिविधि पनि देखिएका छन्। यतिसम्म चुनौतीपूर्ण अवस्था देखियो कि प्रधानमन्त्री स्वयंको फेसबुक एकाउन्ट पनि विभिन्न समूहले त्यही नाममा बनाउने र त्यो पनि स्वयं सुरक्षा निकायलाई चुनौतीका रूपमा देखा परिरहेको एउटा तीतो यथार्थ पनि रहेको छ। समग्रमा मैले सुन्न खोजेको प्रश्न, मानिसहरू अपराधसँग पनि नडराउने र त्यसरी अगाडि बढ्दै जाँदाखेरि त झन अपराध त मौलाउँदै जान्छ होला। अब यो जुन प्रविधिको चुनौतीदेखि, जे जसरी यो कैदीहरू फरार भएका छन् अपराधिक चुनौतीदेखि, हाम्रो बाह्य र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीसम्मका विषयलाई अब एउटा प्याकेजमै एकीकृत ढंगले कसरी अगाडि बढ्ने भनेर विश्लेषण गरेर अगाडि पनि बढ्नुपर्ने हुन्छ होला, किनभने भने निर्वाचनको घोषणा पनि गरिएको छ। यी तमाम चुनौतीहरूलाई कसरी चिरेर अगाडि बढ्न सकिएला? हामीसँग 1.5 मिनटको समय छ।
बाबुरामजी, कल्चर अफ इम्प्युनिटी बढ्यो। हिजो आन्दोलनका नाममा जति पनि घटना घटाइएका थिए नि, ती अपराधीहरूलाई छोडियो, रेड कार्पेट बिछाएर चाहिँ नि स्वागत गरियो अपराधीहरूलाई। हिजोको दिन र आजको दिन म सम्झिन्छु, माओवादीहरू जब द्वन्द मार्फत सत्तामा आए नि, उच्च पदस्थ माओवादीका नेताहरूलाई थाहा थियो कि थिएन, सबै माओवादी मय भयो, देशै माओवादी मय भयो। माओवादी मय हुने बित्तिकै जसले जे पायो, जहाँ लुट्ने, जसलाई कुट्ने, जसलाई थर्काउने, जोबाट पैसा असुल्ने, त्यस्तै अवस्था अहिले पनि देखिरहेको छ। हेर्नुहोस् जेनजी भाइ बहिनीहरूको नाममा, हेर्नुहोस् सबै जेनजी मैले त्यो बेलाको अवस्था चाहिँ नि सम्झिरहेको छु. हेर्नुहोस्, अहिले डिजिटल साक्षरता पनि छैन, जसले जे गर्दा पनि भएको छ. अपराधको नाममा सत्तामा आउने न्यूमा गरिएका आन्दोलनबाट अपराधीहरूले पनि उन्मुक्ति पाएका छन्. अब त्यस्तो गर्न हुन्न, कडाइका साथ यस्ता अपराधमा संलग्न भएका व्यक्ति डिजिटल साक्षरता त छैन छैन नभएको अवस्थामा हुने यही नै हो. मैले तपाईँलाई अघि अघि पनि जानकारी दिएँ, फेक चाहिँ नि आइडी खोल्ने, अरूको नाममा चाहिँ नि के अरे ह्याक गरेर आफ्नो के अरे गलत प्रचारहरू गर्ने यो अवस्था छ. सरकारले गम्भीरतापूर्वक प्रहरीलाई हिजोभन्दा पनि अझ चाहिँ नि तपाईँको फर्म चाहिँ अवस्थामा होइन एकदम बलियो अवस्थामा फर्काउन जरुरी छ. कम्युनिटीले अहिले एकदमै सहयोग गरिरहेछ. सिङ्गापुर र चाहिँ जापानको के अरे स्टाइलमा होइन के अरे तपाईँको कम्युनिटीले पुलिसलाई धेरै सहयोग चाहिँ गरिरहेको अवस्था छ. तर यो भनेको चाहिँ नि अस्थायी हो. नागरिकले सहयोग गर्ने भनेको अस्थायी हो, थाई भनेको राज्य हो. राज्यले प्रहरीलाई चाहिँ एकदम बलियो बनाउनु.
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ. यस विषयमा हामी कुनै समयमा फेरि संवाद गर्ने नै छौँ. आजका लागि यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद.
धन्यवाद.
आजको अन्तर संवादमा हामीले मुलुकको समग्र शान्ति सुरक्षाको अवस्थाबारे केन्द्रित भएर सुरक्षा मामिलाका जानकार व्यक्तित्व केशव अधिकारीसँग कुराकानी गर्यौं. प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद. तपाईँको दिन शुभ रहोस्. हवस्त, नमस्कार.